नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 मेगाहर्ज, रेडियो नेपाल अनलाइन.com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभरेकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका। आज विश्व भू संरक्षण दिवस, कार्यक्रम विपदका कुरा आज विश्व भू संरक्षण दिवसमा केन्द्रित रहनेछ। प्रत्येक वर्ष सरकारले भूक्षयको न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, तर जोखिम किन घटिरहेको छैन?
हाम्रो समस्या के छ हजुर भन्दाखेरि, हामीले जलाधार एज अ होल जलाधार क्षेत्रलाई म्यानेज गर्दैछौँ, जहाँ समस्या छ त्यहाँ हिट गर्छौँ हजुरको। जस्तो हामीले चाहिँ कुनै ठाउँमा बाढी आउँछ, त्यहाँदेखि नदी कटान गरेछ भने नदीको कटान त रोक्नु जरुरी छ, तर त्यो नदी कटान किन भयो, किन त्यहीँ बाढी आयो भन्दाखेरि, जलाधार क्षेत्र चाहिँ व्यवस्थित नभएको हुनाले बाढी आयो हजुरको।
नेपालमा बढ्दैछ भूक्षयको जोखिम न्यूनीकरण गर्न के गर्नु पर्ला?
हिमाली क्षेत्रको हो भने त्यसको आफ्नै किसिमको प्रक्रियाहरू हुन्छ, आफ्नै समस्याहरू छन्। मध्य पहाडीमा आफ्नै छन्, चुरेमा आफ्नै छन्, र तराईमा गइसकेपछि पनि भूक्षय हुन्छ, नदी कटानहरू हुन्छ नि, त्यहाँको आफ्नै छ। त्यसपछि कुन ठाउँको भन्ने पहिला त्यो गर्नु पर्यो। त्यसपछि वन लगाएर जङ्गल लगाएर हुन्छ भन्ने जुन हामीले सोचेका थियौँ, त्यसले पनि अलिक हुँदो रहेछ कि भन्ने सोचे हुनाले त्यसमा अलिक थप अध्ययनहरू गर्नु पर्यो। अर्को कुरो, कृषिको जग्गा जुन छ, खेती गर्ने जग्गा, त्यसमा हुने भूक्षय त रुखले रोक्ने कुरो त आएन होइन। त्यसैले त्यो चाहिँ खेतीमै चाहिँ हुने भूक्षय कसरी रोक्ने भन्ने कुराको लागि पनि धेरै अनुभवहरू सँगालिसकेको छ नेपालीहरूले। जस्तो हाम्रो पहाडमा चाहिँ गराहरू बनाएर राख्ने होइन, आलीहरू बनाएर राख्ने, पानीको भललाई नियन्त्रण गर्ने, पानीको व्यवस्थापन गर्ने, खास गरी बर्खाको पानीको व्यवस्थापन गर्ने, यी कुराहरूमा चाहिँ नि हाम्रो अनुभवहरू राम्रै छन्, तर त्यसलाई व्यापकता दिन सकेका छैन हामीले। सायद मलाई लाग्छ अबका आगामी दिनहरूमा त्यसलाई अलिक व्यापकता दिन जरुरी छ। जस्तो हाम्रो पहाडमा चाहिँ गराहरू बनाएर राख्ने होइन, आलीहरू बनाएर राख्ने, पानीको भललाई नियन्त्रण गर्ने, पानीको व्यवस्थापन गर्ने, खास गरी बर्खाको पानीको व्यवस्थापन गर्ने, यी कुराहरूमा चाहिँ नि हाम्रो अनुभवहरू राम्रै छन्, तर त्यसलाई व्यापकता दिन सकेका छैन हामीले। सायद मलाई लाग्छ अबका आगामी दिनहरूमा त्यसलाई अलिक व्यापकता दिन जरुरी छ।
यी र यस्तै विषय आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ।
बाढी बारे चासो राखौं, चनाखो बनाऊ।
बाढी र डुबान हुनु पूर्वको तयारी यसरी गरौं।
वर्षायाममा सधैं मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौं।
वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौं।
प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौं, सकिन्छ भने कण्ठ पारौं।
आफ्नो गाउँ ठाउँ र ओडामा सबै मिलेर रबरका डुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौं।
आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौं।
फिटकिरी वा पानी सफा गर्ने औषधि घरभित्र अग्लो ठाउँमा झुन्ड्याइ राखौं।
नागरिकता, लाल पूर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्त्वपूर्ण कागजात, नगद, गरगहना र औषधि जस्ता महत्त्वपूर्ण सामान प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौं।
घरबाट नजिक रहेको सबैभन्दा अग्लो ठाउँ, चौर, डिल, सार्वजनिक भवन बारे पहिल्यै थाहा पाइराखौं।
टर्च, डोरी, सिट्ठी, लौरो जस्ता सामान सजिलै भेटिने ठाउँमा राखौं।
नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौं।
विपद बारे चासो राखौं, चनाखो बनाऊ।
हाम्रो देशमा वर्षेनी बाढी, पहिरो र जथाभावी खनिएका सडकका कारण उर्वर माटो बगेर गइरहेको छ। केही ठाउँमा माटो जोगाउने प्रयास त भएका छन्, तर समस्या अझै कम हुन भने सकेका छैनन्। आखिर किन भइरहेको छ त तीव्र भूक्षय? यसलाई रोकेर कृषिको उत्पादकत्व कसरी बढाउन सकिन्छ र यसको सही समाधान के हो? एक रिपोर्ट। नेपाल जस्तो भिरालो धरातल भएको देशमा तीव्र भूक्षय र भूमिको क्षयीकरण ठूलो वातावरणीय चुनौती बनेको छ। कमजोर भू बनोट, जथाभावी खनिएका सडक र प्राकृतिक स्रोतको दोहनका कारण वर्षेनी लाखौं टन उर्वर माटो बगेर गइरहेको छ। भूक्षय नियन्त्रणका लागि केही ठाउँमा ससाना प्रयास त भएका छन्, तर ती प्रयास भने पर्याप्त छैनन्। भूक्षय प्राकृतिक प्रक्रिया हो, तर त्यसले हाम्रो खेतीबालीलाई ठूलो असर गरिरहेको छ। जलाधार व्यवस्थापन विज्ञ मधुकर उपाध्याय भूक्षयले मुख्य गरी हाम्रो कृषि प्रणालीमा ठूलो क्षति गरिरहेको बताउनुहुन्छ।
संरक्षण चाहिँ नेपाल जस्तो पहाडी मुलुक त्यसमाथि मनसुनको वर्षाले हरेक वर्ष दपेट्छ भनौँ न, मुसलधारी पानीहरू पर्छ, त्यसको हिसाबले भूक्षय हुनेको एउटा सामान्य प्राकृतिक प्रक्रिया नै हो। त्यो प्राकृतिक प्रक्रिया भन्दा भन्दै पनि त्यसले हाम्रो खेतीबाली, हाम्रो संरचनाहरूलाई, हाम्रो पूर्वाधारहरूलाई असर गर्ने कुराहरू छ, होइन? अनि भूक्षयले सबभन्दा आक्रान्त पारेको भनेको हाम्रो कृषिलाई हो। कृषिमा चाहिँ नि भूक्षय हुँदाखेरि त्यसको उत्पादकता घट्दै घट्दै जान्छ। त्यसैले तपाईँले जतिसुकै माटोको उर्वरा शक्ति कायम गर्नको लागि मलहरू हाल्ने, त्यसको व्यवस्थापन गर्ने गर्दाखेरि पनि भूक्षय हुनको कारणले गर्दाखेरि उत्पादकता त्यति राम्रो हुँदैन। त्यो हाम्रो समस्या हो। नेपालको समस्या चाहिँ नि विकराल छ भूक्षयको। हाम्रो प्रयासहरू चाहिँ नि अलि सीमित मात्रामा मात्रै गऱ्यौँ क्या हामीले, त्यसले गर्दाखेरि समस्या कम हुन सकेका छैन।
परम्परागत वा टुक्रे प्रयासले मात्रै भूक्षयको समस्या टर्ने देखिँदैन। माटो जोगिए मात्रै मानव अस्तित्व र पर्यावरण सुरक्षित रहन्छ। यदि हामीले समयमै भूक्षयलाई रोक्न सक्यौँ भने यसले देशको अर्थतन्त्र र कृषिको उत्पादकत्व वृद्धि हुने देखिन्छ। भूक्षयको नियन्त्रणबाट के कुरामा फाइदा पुग्छ त? पुनः जलाधार व्यवस्थापन विज्ञ उपाध्याय।
भूक्षय नियन्त्रण गर्न सक्नुभयो भने एक तिनवटा कुरो स्पष्ट रूपमा यसको फाइदा छ। कृषिको उत्पादकता राम्रो हुन्छ। तपाईँले भूक्षय नियन्त्रण गर्न सक्नुभयो, कम गर्न सक्नुभयो भने पहाडी खेतबारीको उत्पादकता कम्तीमा पनि 25-35-40% उत्पादकता वृद्धि हुन्छ। थप मल नहालिकन भन्दाखेरि तपाईँले त्यो माटो जोगाउने बित्तिकै उत्पादकता बढ्यो, होइन? र हाइड्रो पावर चाहिँ सबभन्दा ठुलो हाम्रो आर्थिक उन्नतिको लागि हामीले विश्वास गरेको आधारशिला बने हाइड्रो पावर हो, होइन? हाइड्रो पावरमा जुन त्यो टर्बाइनमा जल्ने पङ्खाहरू हुन्छ नि, त्यो पङ्खाहरू महँगो हुन्छ। त्यसलाई चाहिँ बदल्ने कुरा चाहिँ त्यो हाइड्रो पावर प्लान्टको लागि, त्यो उद्योगको लागि चाहिँ असाध्य खर्चिलो काम हो क्या। तपाईँको माटोमा आएको सेडिमेन्ट थिग्रेनी जुन आउँछ नि भूक्षय भएर, त्यसले तपाईँको त्यो ब्लेडहरू, त्यो टर्बाइनको पङ्खाहरू चाहिँ चाँडो खिइन्छ क्या। अनि त्यो बदल्नै पर्छ तपाईँले। त्यो चाहिँ निकै चाँडो घिसिन्छ, किनभने माटोमा पानीमा माटो जमेर आउँछ, होइन? बर्खामा त्यसले गर्दाखेरि त्यसको चाहिँ जीवन अलिकति आयु चाहिँ छोटिन्छ। जलाशयहरू जति पनि छन्, खास गरिकन यो सिंचाइको लागि बनाएको शान्ति नहोस् या चाहिँ अरू पोखरीहरू बनाएको होस् पानी सञ्चयको लागि अथवा जलविद्युतको लागि बनाएको जलाशयहरू होस्, त्यसमा चाहिँ थिग्रेनी जम्मा हुने बित्तिकै, त्यो थिग्रेनी भनेको त भूक्षय भएर आउने हो, होइन? त्यसको चाहिँ आयु कम हुन्छ, त्यसले गर्दाखेरि तपाईँको खर्च फेरि गर्नुपर्ने हुन्छ, होइन? यो चाहिँ तिनवटा प्रमुख हो।
कृषिको आधुनिकीकरण र खाद्य सुरक्षाका लागि पनि भूक्षयको संरक्षण अनिवार्य शर्त हो। तर यसका लागि केवल दिवस मनाएर वा तारजाली मात्र हालेर पुग्दैन। हामीलाई दीर्घकालीन र वैज्ञानिक दृष्टिकोणको आवश्यकता छ। त्यसो भए यो समस्याको दिगो र सही समाधान के हो त? जलाधार व्यवस्थापन विज्ञ उपाध्याय।
हिमाली क्षेत्रको हो भने त्यसको आफ्नै किसिमको प्रक्रियाहरू हुन्छ, आफ्नै समस्याहरू छन्। मध्य पहाडीमा आफ्नै छन्, चुरेमा आफ्नै छन्, र तराईमा गइसकेपछि पनि भूक्षय हुन्छ, नदी कटानहरू हुन्छ नि, त्यहाँको आफ्नै छ। त्यसपछि कुन ठाउँको भन्ने पहिला त्यो गर्नु पर्यो। त्यसपछि वन लगाएर जङ्गल लगाएर हुन्छ भन्ने जुन हामीले सोचेका थियौँ, त्यसले पनि अलिक हुँदो रहेछ कि भन्ने सोचाउनु, त्यसमा अलिक थप अध्ययनहरू गर्नु पर्यो। अर्को कुरो, कृषिको जग्गा जुन छ, खेती गर्ने जग्गा, त्यसमा हुने भूक्षय त रुखले रोक्ने कुरो त आएन, होइन? त्यसैले त्यो चाहिँ खेतीमै चाहिँ हुने भूक्षय कसरी रोक्ने भन्ने कुराको लागि पनि धेरै अनुभवहरू सँगालिसकेको छ नेपालीहरूले। जस्तो हाम्रो पहाडमा चाहिँ गराहरू बनाएर राख्ने, होइन, आलीहरू बनाएर राख्ने, पानीको भललाई नियन्त्रण गर्ने, पानीको व्यवस्थापन गर्ने, खास गरी बर्खाको पानीको व्यवस्थापन गर्ने, यी कुराहरूमा चाहिँ नि हाम्रो अनुभवहरू राम्रै छन्, तर त्यसलाई व्यापकता दिन सकेका छैन हामीले। सायद मलाई लाग्छ अबका आगामी दिनहरूमा त्यसलाई अलिक व्यापकता दिन जरुरी छ।
पक्कै पनि जलाधार व्यवस्थापन विज्ञ उपाध्यायले औल्याउनु भएका सही र व्यावहारिक समाधानहरूलाई नीतिगत रूपमै समेटेर अघि बढ्नु आजको आवश्यकता हो। अनि मात्र हाम्रा पहाडहरू भत्किनबाट जोगिनेछन् र तराईका खेतहरू मरूभूमि हुनबाट बस्नेछन्। केवल दिवस मनाएर मात्रै देशमा बढिरहेको भूक्षय रोकिनेवाला छैन। हाम्रो पहाड र उर्वर भूमिलाई भूक्षयबाट जोगाएर कृषिको उत्पादन बढाउन अब हामीलाई गफ होइन वैज्ञानिक र सही समाधानको खाँचो छ। बेलैमा सोचौं र आफ्नो ठाउँबाट भूक्षय न्यूनीकरण गर्ने अभियानमा लागौं। भूक्ष लक्ष्य नेपालको एक प्रमुख र संवेदनशील वातावरणीय चुनौती हो जसको जरो देशको विशिष्ट भौगोलिक बनावट र मानवीय क्रियाकलापहरूसँग जोडिएको छ। नेपालको भौगोलिक बनावट र पर्यावरण निकै संवेदनशील अवस्थामा छ। जहाँ एकातिर जलवायु परिवर्तनका कारण वर्षाको चक्र बदलिएको छ भने अर्कोतिर विकासका नाममा प्राकृतिक नियम विपरीत गरिएका अव्यवस्थित मानवीय गतिविधिले भूक्षय बाढी र पहिरोको जोखिमलाई झन भयावह बनाइदिएको छ। हाम्रो जीवनको मुख्य आधार मानिने माटो र जमिन वर्षेनी बगेर जाँदा प्राकृतिक सन्तुलन मात्र बिग्रिएको छैन, बरु ठूलो जनधनको अपूरणीय क्षति समेत भइरहेको छ। साथै विपद आइसकेपछि उद्धार र राहतमा भौतारिनु भन्दा विपद आउनु अगावै भू संरक्षणका वैज्ञानिक उपायहरू अपनाउनु आजको मुख्य आवश्यकता बनेको छ। विश्व भू संरक्षण दिवसको अवसरमा केन्द्रित रहेर नेपालमा विश्व भू संरक्षण दिवस मनाउनुको औचित्य के हो? पछिल्लो समय देशभर भू संरक्षणको अवस्था र चुनौतीहरू के छन्? वर्षेनी हुने भूक्षय रोक्न आम नागरिकको भूमिका के हुन्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले वन तथा भू संरक्षण विभागका महानिर्देशक धीरेन्द्र कुमार प्रधानसँग कुराकानी गरेका छौँ। धीरेन्द्र सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद सर।
विश्व भू संरक्षण दिवस नेपालमा किन मनाइन्छ र यसको औचित्य के हो?
हजुर, धन्यवाद प्रश्नको लागि। नेपालमा हरेक वर्ष हामीले राष्ट्रिय भू संरक्षण दिवस मनाउने छौँ र अहिले हामीले मनाइरहेको भू संरक्षण दिवस 52 भू संरक्षण दिवस हो र यो भू संरक्षण दिवस तत्कालीन भू तथा जलाधार संरक्षण विभागको स्थापना 2031 साल श्रावणको 24 गते भएको थियो र त्यही विभागको स्थापना भएको दिनलाई चाहिँ हामीले भू संरक्षण दिवस मनाउने गर्छौँ र यसपालिको हामीले भू संरक्षण दिवस चाहिँ स्वस्थ जलाधार समृद्धिको आधार भन्ने नाराका साथ मनाउन गइरहेको छौँ। वास्तवमा पृथ्वीमा जीवनको आधार 2 प्राकृतिक सम्पत्तिमा निर्भर छ, त्यो भनेको एउटा भूमि र पानी हो। भूमिले उत्पादन दिन्छ भने पानीले जीवन दिन्छ, भूमि बिग्रियो भने पानी पनि बिग्रिन्छ र पानी बिग्रियो भने कृषि पनि बिग्रिन्छ र कृषि बिग्रियो भने समग्र अर्थतन्त्र समाज दुवै कमजोर हुन्छ। त्यसैले भू संरक्षण केवल माटो जोगाउने कार्यक्रम होइन, यो नेपालको भविष्य जोगाउने राष्ट्रिय अभियान हो। कारणले गर्दाखेरि हामीले प्रत्येक वर्ष एउटा जनचेतना जगाउने हिसाबले पनि यो भू संरक्षण दिवस मनाउने गर्दछौँ।
धीरेन्द्र सर, नेपाल जस्तो भौगोलिक रूपमा संवेदनशील देशका लागि भू संरक्षणको वर्तमान अवस्था र यसका मुख्य चुनौतीहरू के हुन्?
यहाँले भने जस्तै नेपाल हिमाल पहाड चुरे तराई गरी मुख्यतः 4 भूभाग मिलेर बनेको छ र नेपालमा चाहिँ वर्षेनी भूक्षयको समस्या बढ्दो अवस्थामा छ। हामीले गर्ने विकासहरू र प्राकृतिक कारणले गर्दाखेरि पनि विभिन्न प्रकारका ल्यान्ड डिग्रेडेसनका समस्याहरू नेपालमा दिनोदिन बढ्दै गइरहेको छ। त्यसकारणले गर्दाखेरि पनि हामीले भू संरक्षण गर्न एकदमै जरुरी छ। त्यो भू संरक्षण भयो भने समग्र देशको अर्थतन्त्र नै समृद्ध हुन्छ र यहाँले भने जस्तै नेपालमा मुख्यत भू संरक्षणका 2 गर्दाखेरि भनौँ न भूक्षय हुन्छन्। त्यो भनेको एउटा चाहिँ प्राकृतिक कारणबाट हुन्छ भने अर्को चाहिँ मानवीय कारणबाट हुन्छ। प्राकृतिक कारणबाट हामीले हेर्ने भने नेपालमा त्यस्तो प्राकृतिक विपदका घटनाहरू यहाँले सुनिरहनु भएको छ। प्राकृतिक कारणहरूलाई मानवीय कारणले चाहिँ बढी ट्रिगर गर्ने गर्छ। जस्तै हामीले खन्ने बाटोहरू, हामीले बनाउने विभिन्न विकासका पूर्वाधारहरू विभिन्न वातावरणीय अध्ययन नगरिकन र वातावरणीय पक्षलाई चाहिँ सम्बोधन नगरिकन विकासले गर्दाखेरि चाहिँ बढी भूक्षय हुने चाहिँ बढी ल्यान्डस्लाइड हुने देखिएको छ। त्यसकारणले गर्दाखेरि नेपालमा चाहिँ अलिकति च्यालेन्ज भनेको हामीले गर्ने विकास कामहरू वातावरणीय पक्षलाई चाहिँ सम्बोधन नगरिकन गर्ने हुनाले पनि अलिकति समस्या देखिएको छ।
वातावरणीय मूल्याङ्कन नगरिकन गरिएका जुन खालका विकास निर्माणका गतिविधि छन् ती गतिविधिले पनि भूक्षय बढ्ने खतरा देखाइरहेको छ अथवा भूक्षय बढिरहेको छ?
हजुर, वास्तवमा अहिले स्थानीय स्तरमा अलिकति सेन्सिटाइभ भएको छ। अहिले चाहिँ वातावरणीय अध्ययनहरू गर्ने क्रम चाहिँ अलिकति बढेको छ। वास्तवमा वातावरणीय अध्ययन त भएको छ केही मात्रामा भए तापनि, तर वातावरणीय पक्षमा अथवा वातावरणीय अध्ययनमा भएका कुराहरूलाई त्यहाँ भएका मिटिगेसनका उपायहरू त्यहाँ कन्जर्भेसनका उपायहरूलाई अक्षरशः हामीले चाहिँ पालना गर्न सकिरहेका छैनौँ। त्यसले गर्दाखेरि पनि नेपालमा चाहिँ अलिकति भूक्षयको समस्या चाहिँ बढिरहेको छ र अहिले वास्तवमा चाहिँ हामीले भन्यो भने वातावरणीय अध्ययन वातावरण संरक्षण ऐनले चाहिँ कुनै पनि विकास निर्माण कामहरू गर्दाखेरि वातावरणीय अध्ययन गरेर र त्यसले चाहिँ वातावरणमा के कस्ता नकारात्मक असरहरू पर्दछ ती नकारात्मक असरहरूलाई चाहिँ कसरी चाहिँ हामीले चाहिँ सुधारात्मक लगाउन सकिन्छ भन्ने कुराहरू समावेश गरेको हुन्छ र ती कुराहरूलाई चाहिँ अलिकति पालना गरे खण्डमा विकास चाहिँ दिगो हुने गर्दछ। वास्तवमा अहिले हेर्ने हो भने विभिन्न निकायहरूबाट गरिन्छ निर्माण कामहरू ठाउँहरूमा चाहिँ वातावरणीय अध्ययन भए तापनि ती अध्ययनहरूलाई चाहिँ हुबहु पालन नगरेको हुनाले पनि अलिकति चाहिँ यो ढुक्सेको समस्याहरू चाहिँ देखिएको छ।
धीरेन्द्र सर, चुरे र भाबर क्षेत्रमा भइरहेको अनियन्त्रित दोहनलाई रोक्न र त्यस क्षेत्रको भूसंरक्षण गर्न विभागले के कस्ता विशेष योजनाहरू कार्यान्वयन गरिरहेको छ?
चुरे क्षेत्र वास्तवमा चाहिँ भूसेको दृष्टिकोण एकदमै सेन्सिटिभ ल्यान्डस्केप हो। त्यहाँ चाहिँ विभागले चाहिँ विभिन्न किसिमका कामहरू गरेर चाहिँ भू संरक्षण कामहरू गरिरहेको छ र वास्तवमा अहिले संहितापछि चाहिँ भू संरक्षणको काम अथवा भू संरक्षण विभागबाट गरिने कामहरू चाहिँ अलिकति खुम्चिएको अवस्था पनि छ। पहिला तत्कालीन भू तथा जलाधार संरक्षण विभाग हुँदाखेरि हाम्रो कार्यक्षेत्र चाहिँ लगभग 61 जिल्लामा फैलिएको थियो भने अहिले चाहिँ केही कम भएको छ। संहिता आइसकेपछि हामीले चाहिँ भू संरक्षणका कामहरू, जलाधार व्यवस्थापनका कामहरू बेसिन लेभलमा गर्ने गर्दछौँ। यहाँलाई थाहा छँदैछ नेपाललाई चाहिँ मुख्यतया चारवटा बेसिनमा डिभाइड गरिएको छ। एउटा भनेको हजुरको महाकाली, कर्णाली, गण्डकी र कोशी, चारवटा बेसिनमा डिभाइड गरेर चाहिँ हामीले काम गरिरहेका छौँ। र चारवटा बेसिनलाई डिभाइड गर्दाखेरि हामीले चारवटा बेसिन अफिसहरू चाहिँ सञ्चालनमा ल्याएका छौँ र त्यो बेसिन अफिसहरूले चाहिँ विभिन्न खाले, जस्तै हजुरको चाहिँ भन्यो भने विद्युत जलाधार व्यवस्थापन कामहरू, पहिरो तथा भूसे नियन्त्रण कामहरू, नदी तथा खोला किनार संरक्षण कामहरू, जैविक तथा बायो इन्जिनियरिङका कामहरू, कम्युनिटी बेस्ड इको सेफ रोड साइडको कामहरू, त्यसै अब वन डरेलोको व्यवस्थापनहरू, जलवायु अनुकूलन संरक्षण कार्यक्रमहरू लगायत विभिन्न खाले चाहिँ हामीले जलाधार व्यवस्थापन कामहरू गरिरहेको अवस्था छ। र सूर्य संरक्षणको लागि स्पेसली हजुरको चाहिँ राष्ट्रिय गौरवको आयोजना पनि सञ्चालन छ। त्यो भनेको चाहिँ राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति अन्तर्गत छुट्टै एउटा चुरे संरक्षणको लागि मैले भने यस्तै कामहरू गर्नको लागि चाहिँ छुट्टै एउटा समिति मार्फत पनि कामहरू भइरहेको छ। ती समितिले पनि विभिन्न खाले सोइल कन्जर्भेसन र वाटरसेड म्यानेजमेन्ट कामहरू चाहिँ गरिरहेको अवस्था छ।
जलवायु परिवर्तनका कारण भइरहेको अस्वाभाविक वर्षा र खडेरीले हाम्रो माटो र जमिनको उत्पादकत्वमा पारेको असरलाई न्यूनीकरण गर्न विभागले अहिले के काम गरिरहेको छ?
विभागले चाहिँ अब जलाधार व्यवस्थापन अथवा भू संरक्षणमा चाहिँ विभिन्न किसिमका प्रोग्रामहरू गरिरहेको छ। मुख्यतया चाहिँ अब पहिरो रोकथामको लागि, व्यवस्थापनको लागि, नदी कटान नियन्त्रणको लागि विभिन्न हजुरको चाहिँ इन्जिनियरिङका उपायहरू, बायो इन्जिनियरिङका उपायहरू गरेर चाहिँ विभिन्न खाले संरक्षण कामहरू गरिरहेको छ। वास्तवमा भू संरक्षण विभागको एकल प्रयासबाट मात्रै हजुरको यो भू संरक्षण हुन्छ भन्ने चाहिँ हुँदैन हजुरको, होइन? यसलाई चाहिँ अब एकीकृत रूपमा चाहिँ सञ्चालन गर्नुपर्ने हुन्छ। त्यो भनेको के हो भन्दाखेरि अब कृषिसँग सम्बन्धित कृषि कार्यालयहरूले, त्यस्तै हजुरको चाहिँ अब वनसँग सम्बन्धित कामहरू चाहिँ वन कार्यालयहरूले, त्यही अब पानीको व्यवस्थापनको लागि सिँचाइ कार्यालयहरूले, विभिन्न निकायहरूबाट चाहिँ यो इन्डिभिजुअल रूपमा चाहिँ काम भइरहेको अवस्था पनि छ। र त्यसले गर्दाखेरि पनि हजुरको चाहिँ अब भू संरक्षणका, भनौँ न भूसेका समस्याहरू चाहिँ केही हदसम्म चाहिँ कन्ट्रोल भएको अवस्था पनि छ हजुर। अहिले चाहिँ
भूसेको समस्यालाई न्यूनीकरण गर्न विशेष गरी स्थानीय तहहरू अथवा स्थानीय सरकारहरूसँग विभागले के कसरी समन्वय र सहकार्य गर्दै आएको छ?
वास्तवमा भू संरक्षणका कामहरू हामीले विभागले जति पनि कामहरू गरिरहेको छ सबै हजुरको चाहिँ स्थानीय स्तरमा स्थानीय तहहरूसँग स्थानीय जनताहरूसँग मिलेर गर्छौँ। र सबभन्दा हामी चाहिँ के गर्छौँ हजुर भन्दाखेरि स्थानीय उपभोक्ता समूह मार्फत नै काम गर्छौँ। त्यसले गर्दाखेरि के हुन्छ हजुरको भन्दाखेरि एक त स्थानीय स्तरमा भएका मेटेरियल्सहरू पनि प्रयोग गर्ने हुन्छ र सँगसँगै स्थानीय स्तरमा चाहिँ स्थानीय जनताहरूले रोजगारी पनि पाउने गर्छ। त्यसले गर्दाखेरि हामी चाहिँ प्रदेशसँग, स्थानीय तहसँग सबैसँग समन्वय गरेर कुन ठाउँमा सेन्सिटिभ जोन कहाँ छ, कुन ठाउँमा चाहिँ बढी चाहिँ समस्या छ, त्यो ठाउँमा चाहिँ स्थानीय स्तरमा पहिचान गरेर चाहिँ उहाँहरूसँग समन्वय गरेर चाहिँ विभागले चाहिँ काम गरिरहेको अवस्था छ अहिले चाहिँ।
भू संरक्षण र पहिरो नियन्त्रणका लागि विभागले बायो इन्जिनियरिङ वा अन्य कुनै आधुनिक प्रविधिको प्रयोग गरेर पनि कामहरू गरिरहेको छ पछिल्लो समय?
हामीले चाहिँ बढीभन्दा बढी चाहिँ बायो इन्जिनियरिङ पद्धतिलाई चाहिँ हामी जोड दिन्छौँ हजुरको, होइन? किनकि बायो इन्जिनियरिङ भनेको कस्तो हुन्छ हजुरको भन्दाखेरि दिगो हुँदो रहेछ हजुरको। अब इन्जिनियरिङ प्रविधि भनेको चाहिँ जस्तो अब हजुरको अब केही समयपछि चाहिँ त्यो कुनै एउटा हामीले चाहिँ अब भनौँ न अब नदी कन्ट्रोल गर्नको लागि चाहिँ कुनै स्ट्रक्चर बनायो भने इन द लङ रन कस्तो हुन्छ, त्यो इन्जिनियरिङ स्ट्रक्चर चाहिँ हजुरको चाहिँ भत्केर जान सक्छ। तर त्यसमा चाहिँ हामीले चाहिँ बायो इन्जिनियरिङ पद्धति अप्नायो भने भविष्यमा पनि हजुरको त्यो दिगो रूपमा जाने हुन्छ। बायो इन्जिनियरिङ पद्धतिमा चाहिँ हामीले चाहिँ बढीभन्दा बढी चाहिँ हजुरको चाहिँ अब घाँसहरू रोप्ने, हजुरको चाहिँ स्पेसल किसिमको घाँसहरू हुन्छ हजुरको, त्यस्तै अब हजुरको प्लान्टेसनहरू गर्ने, त्यो भए चाहिँ के हुन्छ हजुर भन्दाखेरि सुरुवाती चरणमा चाहिँ इन्जिनियरिङ स्ट्रक्चरले चाहिँ ल्यान्डस्लाइड कन्ट्रोल गर्छ र इन द लङ रन चाहिँ हजुरको चाहिँ त्यहाँ बिरुवाहरू रुख बिराल ढाकेको हुनाले चाहिँ त्यसले चाहिँ हजुरको दिगो रूपमा चाहिँ बिरुवाहरूले चाहिँ इन्जिनियरिङको फङ्सन गर्छ र त्यसले चाहिँ हजुरको चाहिँ ल्यान्डस्लाइड तथा भूसेका समस्याहरू रोकथाम गर्छ।
धीरेन्द्र सर, हामीले प्रत्येक वर्ष विभिन्न खालका कार्यक्रमहरू सञ्चालन गर्छौँ भूसेलाई रोक्न अथवा न्यूनीकरण गर्न, तर त्यो प्रभावकारी हुन नसकेका जनगुनासाहरू पनि आइरहेका देखिन्छन्, सुनिन्छन्। खास यो न्यूनीकरणको सन्दर्भमा पर्याप्त कामहरू नभएर हो कि या कहीँ कानुनी अथवा नीतिगत केही जटिलता भएर पनि हामीले गर्नुपर्ने जति कामहरू गर्न नसकेको हो?
वास्तवमा के हुन्छ हजुरको भन्दाखेरि, जस्तै हामीले कुनै पनि अब भनौँ बाढी कन्ट्रोल गर्नको लागि अथवा पहिरो रोकथाम गर्नको लागि हामीले चाहिँ अब पिन पोइन्टमा हामी काम गर्छौँ। तर समस्या कहाँ भन्दाखेरि जलाधार क्षेत्रमा समस्या हुन्छ। जलाधार क्षेत्र भने कस्तो भन्दाखेरि जुन ठाउँबाट त्यो समस्या सृजित भएको छ नि, त्यो उदाहरणको लागि यदि हामीले पहिलो रोकथाम गर्ने हो भने जुन ठाउँ पहिरो गएको छ त्यहाँ त हजुरको रिटेलिङ वालहरू बनाउनु पर्छ। तर वास्तवमा त्यो पहिरो किन गयो भन्ने कुरा इम्पोर्टेन्ट छ हजुरको। त्यो चाहिँ जलाधार क्षेत्रलाई नै हामीले संरक्षण गर्यो भने चाहिँ कस्तो हुन्छ भन्दाखेरि त्यहाँ पानीको निकासहरू समस्या समाधान गरेको हुन्छ। त्यस कारणले गर्दाखेरि हामी चाहिँ इन्डिभिजुअल रूपमा चाहिँ वाटर सेडलाई जलाधार क्षेत्रलाई चाहिँ म्यानेज गरेको खण्डमा चाहिँ हामीले बनाउने स्ट्रक्चरहरू विभिन्न जुन हामीले संरचना बनाउँछौँ त्यो चाहिँ दिगो हुन्छ। हाम्रो समस्या के छ हजुरको भन्दाखेरि हामीले जलाधार एज अ होल जलाधार क्षेत्रलाई म्यानेज गर्दैछौँ। जहाँ समस्या छ त्यहाँ हिट गर्छौँ हजुरको। जस्तो हामीलाई चाहिँ कुनै ठाउँमा बाढी आउँछ, त्यहाँदेखि नदी कटान गरेको छ भने नदीको कटान त रोक्नु जरुरी छ। तर त्यो नदी कटान किन भयो, किन त्यहाँ बाढी आयो भन्दाखेरि जलाधार क्षेत्र चाहिँ विकसित नभएको हुनाले बाढी आयो हजुरको। त्यस कारणले गर्दाखेरि अबको अवस्था के हो हजुरको भन्दाखेरि चाहिँ हामीले पिन पोइन्ट ठाउँमा त हामीले समाधान गर्नै पर्यो। त्यो सँगसँगै एज अ होल वाटर सेड एरियालाई चाहिँ म्यानेज गरेको खण्डमा चाहिँ हजुरले भनेको समस्या चाहिँ समाधान हुन्छ। त्यस कारणले गर्दाखेरि नै हाम्रो विभागले चाहिँ के गर्छ हजुरको भन्दाखेरि चाहिँ एज अ होल वाटर सेडलाई चाहिँ म्यानेज गर्ने चाहिँ पुरै प्रयास गर्छ। र त्यो यदि हामीले चाहिँ वाटर सेड एरियालाई एज अ होल म्यानेज गरेको खण्डमा चाहिँ हजुरले भने जस्तो समस्याहरू चाहिँ आउनु सक्ने अवस्था चाहिँ नहुन सक्छ भविष्यमा चाहिँ।
धीरेन्द्र सर, भुच्छे जस्ता प्राकृतिक प्रकोपलाई न्यूनीकरण गर्नका लागि विभागको आगामी योजना चाहिँ के छ?
अब हामीले चाहिँ नेपाललाई चाहिँ चारवटा मुख्य बेसिनमा चाहिँ डिभाइड गरेका छौँ। महाकाली, कर्णाली, गण्डकी गरेर चारवटा चाहिँ बेसिनमा डिभाइड गरेका छौँ। हामीले चाहिँ त्यो सबै बेसिनको एउटा म्यानेजमेन्ट प्लान बनाएका छौँ, एउटा मास्टर प्लान बनाएका छौँ। र कुन ठाउँ चाहिँ भल्नरेबल छ, कुन ठाउँ सेन्सिटिभ छ भन्ने चाहिँ हामीले चाहिँ मोटामोटी म्यापिङ गरेका छौँ। र हाम्रो चाहिँ प्रयास के हुन्छ हजुरको भन्दाखेरि त्यो भल्नरेबल ठाउँ चाहिँ हाम्रो चाहिँ वार्षिक कार्यक्रमहरू त्यहाँ चाहिँ कन्सन्ट्रेट गर्ने र भुसे चाहिँ रोकथाम गर्ने भन्ने चाहिँ हुन्छ। त्यस कारणले गर्दाखेरि हामीहरूले चाहिँ अब चाहिँ जहाँ क्रिटिकल ठाउँ छ, जहाँ भल्नरेबल ठाउँ छ, त्यो ठाउँमा हामी चाहिँ फोकस गरेर काम गर्ने चाहिँ हाम्रो चाहिँ प्लान छ। र त्यो सँगसँगै विभागले चाहिँ एउटा नेपालभरिको जलाधारहरूको जलाधारहरूको सबैको चाहिँ एउटा म्यापिङ गरेको छ र सँगसँगै एउटा भल्नरेबिलिटी म्यापिङ पनि गरेको छ। र भविष्यमा चाहिँ हामी त्यही म्यापिङको आधारमा चाहिँ हाम्रो वार्षिक कार्यक्रमहरू चाहिँ फोकस गर्ने चाहिँ लक्ष्य लिएका छौँ।
धीरेन्द्र सर, हामी कार्यक्रमको अन्तिममा छौँ। एक जिम्मेवार नागरिकको हैसियतले सर्वसाधारणले आफ्नो घर, खेतबारी र वरपरको वातावरण जोगाउन माटो र भू संरक्षणमा के कस्ता कार्यहरू गर्न सक्छन्?
वास्तवमा हामी सबै आम नागरिकहरूले चाहिँ के बुझ्नु जरुरी छ भन्दाखेरि सरकारको एकल प्रयासबाट मात्रै यो भूक्षयको, पहिरो, बाढी, नदी कटान जस्ता समस्याहरू समाधान हुँदैन। सबै स्थानीय मानिसहरूले चाहिँ आफ्नो क्षेत्रबाट सहयोग गर्न जरुरी छ। मैले के उदाहरण दिन चाहन्छु भन्दाखेरि जस्तै एउटा जलाधार क्षेत्रमा चाहिँ यदि हामीले वन व्यवस्थापन गर्यो भने, यदि त्यहाँका मानिसहरू चाहिँ अवेर भयो भने, त्यहाँ चाहिँ अब भनौँ न चरिचरणको उचित व्यवस्थापन भयो भन्ने सबै तपाईँको चाहिँ बाढी पहिरो, नदी कटान, भूक्षय जस्ता समस्याहरू चाहिँ नहुनु सक्छ। त्यस कारणले गर्दाखेरि सबै तह तबका सबै मानिसहरूले चाहिँ आफ्नो ठाउँबाट चाहिँ यदि चाहिँ संरक्षणमा साझेदारीको साझेदारको रूपमा काम गरेको खण्डमा चाहिँ नेपालमा चाहिँ भूक्षयको समस्याहरू चाहिँ रहँदैन। त्यस कारणले गर्दाखेरि हामीले विकास निर्माण कामहरू गर्दाखेरि जति पनि कामहरू गरिन्छ, जति पनि हामीले संरचनाहरू बनाउँछौँ, त्यसमा चाहिँ वातावरणीय पक्षलाई पनि ध्यान दिएर गरेको खण्डमा नेपालमा चाहिँ यो भूक्षयका समस्याहरू रहँदैन भन्ने चाहिँ मलाई लाग्छ।
हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र भू संरक्षण दिवस 2083 को सबै सरकारवालाहरूलाई पनि शुभकामना दिन चाहन्छु। धेरै धेरै धन्यवाद छ यहाँलाई।
अहिले सुन्नुभयो वन तथा भू संरक्षण विभागका महानिर्देशक धीरेन्द्र कुमार प्रधानसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानीसँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौं। नमस्कार।